بسم الله الرحمن الرحيم. حضرت ابو درداء رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، میں نے نبی کریم صلی اللہ علیہ وسلم کو ارشاد فرماتے ہوئے سنا، کوئی بھی مسلمان اپنے مسلمان بھائی کی آبرو ریزی کا دفیہ کرتا ہے تو اللہ تعالیٰ کے اوپر حق بنتا ہے کہ اس کے اوپر سے جہنم کی آگ کو دور کر دے وے قیامت کے دن. گویا حدیث شریف میں یہ تعلیم دی گئی کہ کسی مسلمان کی کسی جگہ پر آبرو ریزی ہو رہی ہو تو تم اس کا دفیہ کرو، ڈیفینس کرو اس کی طرف سے، کہو کہ بھائی یہ ہمارا مسلمان ایسا نہیں ہے جیسا تم کہہ رہے ہو، وہ تو بہت اچھا آدمی، کوئی اس کی غیر حاضری میں برائی کر رہا تھا، مذمت کر رہا تھا، تو روک دو اس کو کہ بھائی آپ اس کے بارے میں غلط بول رہے ہو. اللہ کے لیے تو کوئی چیز لازمی نہیں ہے، لیکن اس حدیث شریف کے اندر یہ ترغیب دی گئی کہ اگر مسلمان کی طرف سے آبرو ریزی کا دفیہ کرو گے تو اللہ نے ایسے آدمی کو جہنم سے نکال کے بچانا اپنے ذمے لے لیا ہے. کتنی تاکیدی بات فرمائی کہ اللہ ایسے آدمی کو جہنم کی آگ سے بچا کر کے ہی رہیں گے. پھر استدلال میں آیت تلاوت فرمائی، وکان حقا علینا نصر المؤمنین، ایمان والوں کی مدد کرنا ہمارے ذمے حق بنتا ہے، یعنی کامل مومن اللہ کی مرضی پر چلنے والے ان کی مدد کرنا اللہ نے اپنے ذمے لے لیا ہے. جی حضرت جابر رضی اللہ تعالی عنہ سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، کوئی بھی مسلمان دوسرے مسلمان کی مدد کرنا چھوڑ دے وے، یخذلو کے معنی کیا، مدد کرنا چھوڑ دے وے، ایسی جگہ کے اوپر جہاں اس کی بے حرمتی کی جا رہی تھی. ایک مسلمان کی بے حرمتی بے ادبی کی جا رہی تھی، وہاں پر غیبت روک کر کے وہ مدد کر سکتا تھا، لیکن اس نے غیبت روکی نہیں، کسی کی بے حرمتی بے ادبی ہو رہی تھی اس کو روکا نہیں، کرنے دیا، گنگا بن کر کے بیٹھا رہا، روکتا نہیں ہے. وَيُنْتَقَصُ فِيهِ مِنْ عِرْضِهِ، اور اس کی عزت اور آبرو کو نقصان پہنچایا جا رہا تھا، یعنی اس مومن بھائی کی عدم موجودگی میں یا موجودگی میں اس کی عزت آبرو کو پامال کیا جا رہا تھا، اس کی غیبت کی جا رہی تھی، اس کی بری بات بیان کی جا رہی تھی، تو آپ کو روکنا چاہیے کہ بھائی دیکھو اس کی توہین مت کرو، اس کو برا بھلا مت کہو، اس کی غیبت مت کرو. تو اگر تم نے مدد کرنا چھوڑ دیا تو کیا سزا ہوگی؟ الا خذله الله تعالى، اللہ تعالیٰ بھی اس آدمی کی اس جگہ مدد نہیں کریں گے جہاں وہ اللہ کی مدد چاہے گا، یعنی جہاں تم یہ چاہتے ہو کہ اللہ میری مدد کرے وہاں اللہ آپ کی مدد نہیں کریں گے، چونکہ تم نے اپنے مومن بھائی کی مدد نہیں کی، उसकी बेहुर्मती नहीं रोकी, उसकी बेअदबी नहीं रोकी, इसीलिए अल्लाह भी तुम्हारी मदद नहीं करेंगे। और जो कोई मुसलमान अपने मुसलमान भाई की मदद करता है ऐसी जगह में जहां उसकी इज्जत को नुकसान पहुंचाया जा रहा था और उसकी बेहुर्मती की जा रही थी, वयुन्तहक फीहि मिन हुर्मतिही, उसकी हुर्मत को पामाल किया जा रहा था, वहां अगर मदद की और उसकी इज्जत बचाई, उसकी बेहुर्मती से लोगों को रोका, तो अल्लाह ताला उस मोमिन की मदद करेंगे ऐसी जगह पर जहां वो चाहता है कि अल्लाह मेरी मदद करे। लिहाजा भाई, कोई भी मुसलमान की आबरू रेजी हो रही हो, गीबत हो रही हो, तोहीन हो रही हो, बेअदबी हो रही हो, तोहमत इल्जाम तराशी हो रही हो, बदगोई बदकलामी हो रही हो, तो उस वक्त पर लोगों को रोको, चाहे उसकी मौजूदगी में या अदम मौजूदगी में। अगर तुम रोकने की खिदमत करोगे तो अल्लाह ताला तुम्हारी जरूरत के मौके पर जरूर मदद करेंगे। तो अल्लाह की नुसरत और मदद हासिल करने का कितना आसान तरीका बतला दिया, दूसरे मुसलमान भाई की मदद करो, और मदद का मतलब ये है कि उसकी बेहुर्मती को रोको। जी हजरत उकबा इब्न आमिर रदी अल्लाह ताला अन्हु अन्हुम से मनकुल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिसने किसी मुसलमान के सतर को देखा और उस सतर को उसने छुपाया तो इतना बड़ा सवाब मिलेगा जैसे कि दफन की हुई बच्ची को जिंदा कर दिया। औरत को देखा, क्या मतलब? सतर के काबिल आजा पर नजर पड़ गई, जो छुपाने के काबिल आजा है उसके ऊपर नजर पड़ गई, तो आप जो है उसके उस उज्व को छुपाओ। मसलन किसी की नींद में लुंगी चढ़ गई है तो आप उसकी लुंगी खींच लो या ऊपर चादर डाल दो। बाज़ लोग इस तरह बैठते हैं लुंगी पहन के कि सारा मंजर नजर आता है, तो उसके करीब जाके कहो भाई जरा पैर नीचा कर लो एहतराम से, या ये कि वहां जाकर के चादर डाल दो उसके ऊपर। ये है उसके ऐब को, सतर की चीज को ढांकने का मतलब। एक शक्ल ये भी है कि आप किसी के सतर को नजर पड़े ऐसी जगह है तो वहां से हट जाओ। मसलन कि किसी के बाथरूम के अंदर कांच टूटा हुआ है और आप ऐसी जगह बैठे कि बाथरूम का सीन, टॉयलेट का सीन दिखता है, तो वहां जानबूझ के बैठे नहीं रहने का, वहां से हट जाने का। उनकी मजबूरी है कि उनका वो कांच टूटा हुआ है वो बनाएंगे, तो इसका मतलब ये नहीं कि आप सारे मंजर देखते रहो, वहां से आप हट जाओ, तसत्तुर करो, पर्दा डालो उसके ऊपर। दूसरा मतलब क्या है? किसी का कोई ऐब, किसी की कोई खामी, किसी का कोई नुक्स अगर सामने आ जावे तो उसको लोगों के सामने जाहिर मत करो, बल्कि नुक्स और ऐब और खामी के ऊपर पर्दा डालो। कौन इंसान ऐसा है जो ऐब से पाक है? अल्लाह ने अम्बिया अलैहिस्सलाम को मासूम बनाया, बाकी ऐब और कमी तो हर इंसान के अंदर है। अब किसी का कोई ऐब आपको नजर आया तो इसका ये मतलब थोड़ा ही कि आप सबको कहते फिरो कि कालू बहुत खाता है, बात जाने देनी। मैं एक दिन उसके साथ बैठा तो 26वीं रोटी पर तो मैं उठ गया और उसकी बैटिंग अभी चालू ही थी। अब उसके अंदर बिचारे में एक ऐब है कि वो बहुत खाता है, तो इसका मतलब आप सबको कहते फिरो कि ये बहुत खाता है। किसी में कोई ऐब हो तो इसका मतलब ये नहीं कि आप सबको बयान करो, बल्कि उस ऐब के ऊपर आप पर्दा डालो, ऐब को छुपाने का काम करो, लोगों के नुक्स को। कितनी बड़ी फजीलत फरमाई कि उसको सवाब कैसा मिलेगा? कब्र में जिंदा दफन की हुई बच्ची को निकाल कर दोबारा जिंदगी देने का सवाब मिलेगा। इसलिए के शरीफ इंसान जो होते हैं उनसे कोई गलती हो जाए तो उस गलती को जाहिर होने के मुकाबले में वो मर जाना पसंद करते हैं। जो शरीफ उत्तबा इंसान होते हैं ना, इंसान है, कोई गलती हो गई, लेकिन वो गलती लोगों के सामने जाहिर हो, उससे बेहतर वो ये चाहते हैं कि हम मर जावे। ये शरीफ लोगों का मिजाज होता है। अब ऐसे शरीफ लोगों से कोई गलती हो गई और आपको पता चला तो आप छुपाओ, क्योंकि वो तो इतने शर्मीले और शरीफ लोग हैं कि वो तो जाहिर होने के बजाय मौत को पसंद करते हैं। या लैतनी मित्तु कबल हाजा वकुंतु नसियम मनसिया, काश कि आज का दिन आने से पहले मैं मर गया होता, काम मुझसे ये गलती हो गई, काम मुझसे ये भूल हो गई। तो ये एक मौत की आरजू का मकाम है। तो इस तरीके से और बहुत से लोग गलती हो जाने के बाद ऐसे नादिम होते हैं कि मरने जैसे हो जाते हैं, यानी उनकी तबीयत के ऊपर वो ऐब और गुनाह और बुराई का इतना असर होता है कि वो अपने ऊपर ऐसा ले लेते हैं कि बस मर जावे, मरने जैसे वो हो जाते हैं। तो ऐसे लोगों को आप जिंदगी बख्शो कि उनका ऐब छुपा दो, ये गोया उनको आपने जिंदगी बख्शी, आपने उनको इज्जत बख्शी, आपने उनकी ऐब और नुक्स पर पर्दा डाल दिया। अल्लाह ताला की यहाँ इतना बड़ा सवाब मिलेगा। अलबत्ता जो आदमी ऐसा हो कि जो मुतादी गुनाह करता हो और गुनाह का आदि बन चुका हो तो उसके ऐब को जाहिर कर दो ताकि दूसरे लोग उससे बच सके। चीटर लोग जो होते हैं ना, चीटर जिनका रात दिन धंधा चीटिंग करने का, लोगों को मीठी मीठी चिकनी बात कहके खड्डे में डालने का, ऐसे चीटरों की बात तो लोगों को बयान कर ही देने की ताकि उम्मत वो चीटरों के चक्कर में फंस न जावे और जो है उनकी वजह से उम्मत को नुकसान न उठाना पड़े। चलो हजरत अबू हुरैरा रदियल्लाहु ताला अन्हु अन्हुम से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, तुम लोग आपस में मुसलमान भाई भाई का आईना हो, मुसलमान में से हर एक अपने मुसलमान भाई के लिए क्या है, आईना है, आईना। अगर मुसलमान के अंदर कोई बुराई देखे तो उससे उस बुराई को दूर करने की कोशिश करे। मुसलमान में कोई कमी कोताही बुराई देखी तो उसको दूर करने की कोशिश करनी चाहिए। और एक रिवायत में यूं आया कि मुसलमान ईमान वाला ईमान वाले का आईना है और मुसलमान मुसलमान का भाई है, दूर करता है उसके लिए नुकसान और हलाक होने वाली चीजों को। ज़ैअतुन, नुकसान देने वाली हलाक करने वाली चीज को। वयहूतुहु मिन वराइही, और उसकी अदम मौजूदगी में उसके हुकूक की हिफाजत करता है, उसकी अदम मौजूदगी में उसके मफादात की हिफाजत करता है। देखो मोमिन मोमिन का आईना है, इसको समझो अच्छी तरीके से। पहले नंबर की बात यह है कि इंसान जब आईने के सामने आता है ना तो हर छोटा बड़ा ऐब नजर आता है। इसी तरह मुसलमान दूसरे मुसलमान के लिए हसास रहे कि अपने मुसलमान भाई में कोई कमी कोताही शरई अखलाकी नजर आती हो तो वो फौरन भांप लेवे, नजर कर लेवे, नोट कर लेवे। नंबर दो। آئینہ انسان کو عیب بتلاتا ہے خاموشی سے. کبھی آپ نے سنا کہ آپ آئینے کے سامنے جا کے کھڑے ہوئے تو آواز نکلی, اے تیرے بال بہت بکھرے ہوئے ٹھیک کر, ایسا کبھی سنا؟ وہ خاموشی سے آپ کا عیب بتلا دیتا ہے. اس طرح دوسرے مسلمان کا عیب خاموشی سے, چپکے سے اس کو بتلا دو کہ بھائی آپ کے اندر یہ عیب اور کمی ہے. تیسری بات سمجھو, آئینے کی خوبی یہ ہے کہ وہ کسی دوسرے کو نہیں بتلائے گا, صرف صاحب عیب ہی کو بتلائے گا. آپ آئینے کے سامنے جا کے کھڑے رہے, آپ کے عیب آپ کو بتلا دے گا. آپ وہاں سے ہٹے نہ فوراً دوسرا آدمی آیا, اس کو بھی آئینہ نہیں کہے گا کہ ابھی کالو آیا تھا نہیں وہ کالیا تھا, ایسا کبھی نہیں کہے گا آئینہ اس کو. وہ صرف آپ کو کہے گا, آپ کے سوا کسی دوسرے کو ہرگز نہیں کہے گا. گویا کہ ایک مسلمان دوسرے مسلمان کا عیب اپنے مسلمان بھائی ہی کو کہوے, دوسرے کو ہرگز نہ کہوے. چوتھی بات سمجھو, جس طرح خود کے عیب کو انسان آئینے میں دیکھ کر صاف کرنے کی کوشش کرتا ہے, اس طرح دوسرے مسلمان بھائی کی برائی کی بھی اصلاح کی فکر کرے. اپنے آپ کو آئینے میں دیکھا, او میرے بال بکھرے ذرا ٹھیک کر لو میں, او ذرا میری مچھ ٹھیک نہیں ہے ٹھیک کر لو, او ذرا کالر ٹھیک نہیں ہے ذرا ٹھیک ٹھاک کر لو میں, تو کس طرح اپنے عیب کو آپ ٹھیک کرنے کی کوشش کرتے ہو, تو دوسرے مسلمان میں بھی کوئی عیب دیکھو نا تو اس کو ٹھیک کرنے کی کوشش کرو, اس کی اصلاح کی تمہیں کوشش کرنا چاہیے. تو اس حدیث شریف کے اندر مسلمان کو مسلمان کے اندر جو عیب خامی نظر آوے اس کو پورے اکرام احترام کے ساتھ دور کرنے کی کوشش کرنے کی ترغیب دی گئی. اور دوسری اہم بات یہ بتلائی گئی کہ کوئی مسلمان بھائی کسی چیز کی وجہ سے نقصان یا ہلاکت میں پڑ سکتا ہے تو اس کو روکنے کی کوشش کرو. آپ کو معلوم ہے کہ یہ کاروبار شروع کر رہا ہے اور ہمیں معلوم ہے کہ اس کے اندر یقیناً نقصان اور ہلاکت ہے, تو اس کو بتلا دو بھائی یہ تو نے کیا چالو کیا, اس میں تو یہ نقصان ہے یہ ہلاکت ہے, تو یہ سفر میں جا رہا ہے کرنے جیسا نہیں ہے, نقصان اور ہلاکت ہے, تو جس میں اس کی نقصانی اور ہلاکت اور بربادی ہو اس سے روکنے کی کوشش کرو. اور تیسری چیز یہ ہے کہ کوئی مسلمان سامنے موجود نہ ہو تو ابھی اس کے حقوق کی حفاظت کرو, اس کے مفادات کی حفاظت کرو. چلو, اس حدیث میں جو لفظ منافق آیا نے, اس سے منافق معروف مراد نہیں ہے, اس سے مراد ہے غیبت کرنے والا. اور حدیث میں منافق کیوں کہا غیبت کرنے والے کو؟ اس لیے کہ منافق اور غیبت میں ایک علت مشترکہ پائی جاتی ہے, وہ یہ ہے کہ منافق کیا کرتا ہے, منہ پہ کچھ بولتا ہے اور پیچھے کچھ کرتا ہے. غیبت کرنے والا بھی ایسا ہی کرتا ہے کہ آپ کے سامنے آپ کی اچھی بات بولے گا یا کچھ نہیں بولے گا اور پیٹ کے پیچھے آپ کی برائی کرے گا. یہ علت مشترکہ ہے منافق میں اور غیبت کرنے والوں میں, اس لیے حدیث میں غیبت کرنے والے کو منافق سے تعبیر کیا. اس سے اندازہ لگاؤ کہ غیبت کتنا خطرناک گناہ ہے کہ اس کو منافق سے تعبیر کیا گیا. حضرت معاذ ابن انس رضی اللہ تعالیٰ عنہ سے منقول ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, جو ایمان والے کو کسی غیبت کرنے والے منافق سے بچاوے تو اللہ تعالی ایک فرشتہ بھیجیں گے, ایک فرشتہ بھیجیں گے جو قیامت کے دن جہنم کی آگ سے اس کے گوشت کی حفاظت کرے. یعنی اللہ تعالی قیامت کے دن اس کے لیے محافظ फरिश्ता मुकर्रर करेंगे जो उसके बदन को जहन्नम की आग से बचा ले गए। इसीलिए भाई कोई गीबत करता होने तो रोकने के भाई तो रोक, गीबत मत कर, उसकी बरकत से अल्लाह ताला आपको एक फरिश्ता मुहाफिज देंगे जो कयामत के दिन आपको जहन्नम की आग से बचाएगा। और जो आदमी किसी मुसलमान पर तोहमत डाले किसी चीज की और उसके जरिए से उसको ऐबदार करना मकसूद है, किसी मुसलमान पर किसी चीज की तोहमत डाली और मकसद क्या है उसको ऐबदार बनाना, लोगों के सामने उसको मायूब बतलाना मकसूद है, तो अल्लाह ताला उसको कैद कर लेंगे जहन्नम के पुल सिरात पर, अल्लाह उसको पुल सिरात पर कैद कर लेंगे, रोक देंगे यहां तक के वो निकल जावे अपनी कही हुई बात से, यहां तक के वो निकल जावे अपनी कही हुई बात से। यानी किसी मुसलमान पर तोहमत लगाई, तोहमत लगाने का मकसद क्या है, उस मुसलमान को मायूब बतलाना, ये उसका मकसद है भाई। जहां उसकी इज्जत है, जहां लोग उसका इकराम करते हो, जहां लोग उसकी इज्जत करते हो, जहाँ किसी की इज्जत होती हो, इकराम होता हो, लोग उसकी तारीफ करते हो, ऐसी जगह के ऊपर आप किसी पर तोहमत लगा दो और मकसद क्या है, लोगों के दिलों से उसकी इज्जत निकल जाए, लोगों के दिलों के अंदर जो है वो बुरा हो जावे, तो अल्लाह ताला इस आदमी को तोहमत लगाने वाले को कयामत के दिन पुरसिरात पर रोक लेंगे। रोकने के बाद क्या फरमाएंगे, तुझे यही रुकना है, कब तक, तू अपनी कही हुई बात से निकल जा। और कही हुई बात से कैसे निकलेगा, जिसके बारे में तूने तोहमत लगाई थी उसको राजी कर ले तो यहां से आगे जाने की इजाजत, वरना पुल सिरात पर तुझे कैद। नंबर दो, तोहमत की सजा भुगत यही पुल सिरात पर खड़े खड़े, सजा भुगत के आगे जाने देंगे, वहां तक यही पुल सिरात पर रुकना है, या कोई उसकी सिफारिश कर देवे नबी सिद्दीक शहदा सालीन कि अल्लाह इसने ये गलती की थी माफ कर दो मैं सिफारिश करता हूं, तो उसको आगे जाने दिया जाएगा, वरना उसको पुल सिरात पर ही रोक दिया जाएगा, कैद कर दिया जाएगा। चलो भाई, पुल सिरात पर कैद बहुत डेंजर है, इसलिए कि वो महल्ले खतर है और महल्ले खतर की कैद खतरनाक है, क्योंकि नीचे भयानक मंजर देख रहा है, वो शोरगुल जहन्नमियों का सुन रहा है, आग के भड़के देख रहा है और मुनाफिकीन मुशरिकीन यहूद नसारा कुफार को कट कट के गिरता देख रहा है, नऊज़ु बिल्ला। ऐसी जगह कैद होवे तो और ज्यादा दर्दनाक होती है। जी हजरत अब्दुल्लाह इब्ने अम्र रदी अल्लाह तआला अन्हु अन्हुम से मनकूल है, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, साथियों में, दोस्तों में, रुफका में बेहतरीन कौन है जो अपने साथियों और दोस्तों के लिए बेहतरीन होवे। चंद रुफका, चंद साथी, उसमें बेहतरीन कौन जो अपने साथियों के लिए बेहतरीन होवे। और साथियों के लिए बेहतरीन का मतलब क्या, उनकी खैरख्वाही करने वाला, भाई चलो तकरार अपने कर ले रहे, भाई चलो अपने जरा सा मुताला कर ले रहे, इन्हीं के चलो भाई, अपने क्रिकेट देखने जाएंगे, चलो जरा कमेंट्री सुनने जाएंगे, चलो जरा मौका है फिल्म देख के आ जाए। वो बदख्वाह है, वो खैरख्वाह नहीं है। नंबर दो, अपने साथियों के लिए बेहतर का मतलब गीबत न करे साथियों की। तीसरा मतलब ये है, साथियों के राज को अमानतदारी में रखे, यानी कि साथियों की राज की बातें सबको कहता फिरे और साथियों के हुकूक की रियायत करने वाला हो। ये है बेहतरीन साथी भाई। इसमें दरसगाह के साथी भी आ गए, हुजरे के साथी भी आ गए, हम निवाला हम प्याला भी आ गए कि उसमें बेहतरीन किसको बनना है वो देख ले हदीस की रोशनी में। वखैरुल जीरान इंदल्लाहि खैरुहुम लिजारिहि, और पड़ोसियों में अल्लाह की नजर में बेहतरीन पड़ोसी जो अपने पड़ोसी के लिए बेहतर होवे। अल्लाह की नजर में बेहतरीन पड़ोसी बनना होए तो सब पड़ोसी के लिए अच्छे बनो, पड़ोसी को ईजा मत पहुंचाओ, पड़ोसी को तकलीफ मत पहुंचाओ, पड़ोसी को खलल हो इस अंदाज से अपने घर के अंदर शोरगुल मत करो, अपनी इमारत ऐसी मत ऊंची करो कि पड़ोसी के हवा और रोशनी बंद हो जावे। ये सब पड़ोसी के हुकूक बनते हैं। तो बेहतरीन पड़ोसी जो पड़ोसियों के साथ अच्छा होवे, अल्लाह की नजर में वो अच्छा पड़ोसी कहलाने के काबिल है। चलो
كيف لي أن أعلم إذا أحسنت أو إذا أسأت؟ فقال النبي صلى الله عليه وسلم إذا سمعت جيرانك يقولون قد أحسنت فقد أحسنت، وإذا سمعتهم يقولون قد أسأت فقد أسأت. رواه ابن ماجه رحمه الله.
حضرت عبد الله ابن مسعود رضي الله تعالى عنه عنهم سے منقول ہے، ایک آدمی نے نبی کریم صلی اللہ علیہ وسلم کو عرض کیا کہ اللہ کے رسول، कई फली अन आलम, मैं कैसे जान लूं कि जब मैं कोई अच्छा काम करूं या जब मैं कोई बुरा काम करूं। यानी मैंने कोई अच्छा काम किया है वो हकीकत में भी अच्छा है, मैंने कोई बुरा काम किया तो वो हकीकत में भी बुरा है। यानी मेरा काम अच्छा है वाकियतन या बुरा है वाकियतन, ये मालूम करने का कोई मेयार बतलाइए, कोई तरीका बतलाइए मुझे मालूम करने का। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मालूम करने का मेयार बतलाया कि जब तुम तुम्हारे पड़ोसियों को ये कहते सुनो और तुमने उनके साथ हुस्ने सुलूक किया है और वो यूं कहते हो कि तुमने अच्छा काम किया तो वाकियतन अच्छा काम किया, यानी तुमने कोई अच्छा काम किया, और अड़ोसी पड़ोसी क्या कहे कि हमारे पड़ोसी ने तो बहुत अच्छा काम किया, तो समझो कि वाकियतन आपने अच्छा काम किया। और अगर तुम पड़ोसी अड़ोसियों को सुनो यूं कह रहे थे कि तुमने बुरा काम किया तो हकीकत में तुमने बुरा काम किया। अब यहां एक मजमून समझो, कौन से अड़ोसी पड़ोसी मुराद है? नंबर एक अहले हक वल इंसाफ मुराद है, कि जो पड़ोसी अहले हक और इंसाफ पसंद पड़ोसी हो उनका कौल मोतबर होगा। नंबर दो हर एक पड़ोसी मुराद है। नंबर तीन जो पड़ोसी मोहब्बत और अदावत में इफरात और तफरीत के शिकार न हो। बस पड़ोसी मोहब्बत में इफरात तफरीत के शिकार होते हैं, उनकी राय मोतबर नहीं है। मोतदिल पड़ोसियों की राय मोतबर मानी जाएगी। नंबर चार हजरत अली रदी अल्लाहु ताला अन्हु का मनफूज है, अल सिनतुल खल्की अकलामुल हक की, मखलूक की जबाने ये हक की कलम है। یعنی لوگ آپ کے بارے کے اندر عمومی طور پر کیا تبصرہ کرتے ہیں. اگر آپ کے لیے اچھا تبصرہ کرتے ہیں عمومی طور پر تو آپ بڑے اچھے آدمی ہو, اور جو ہے آپ کے لیے عمومی طور پر برا تبصرہ ہوتا ہو تو پھر آپ برے آدمی ہو. تو بعض لوگوں نے یوں کہا کہ اہل علم اہل تقویٰ اچھے لوگ آپ کے لیے اچھی بات کہوے تو اس کو علامت سمجھ لو کہ آپ واقعتاً اچھے ہو. ایک دوسری حدیث میں آتا ہے کہ تم کسی کے لیے اچھی تعریف کرو تو اس کے لیے جنت واجب ہو گئی, تم کسی کے لیے برائی سے کوئی بات کہو تو اس کے لیے جہنم واجب ہو گئی, اور تم زمین میں اللہ کے گواہ بن کر کے زندگی گزار رہے ہو. اس کو ہماری اردو زبان میں ایک محاورہ ہے اس کے لیے, زبان خلق کو نکارے خدا سمجھو, زبان خلق کو نکارے خدا سمجھو. اس شعر کا پہلا مصرعہ ہے, برا کہے جسے عالم اسے برا سمجھو, برا کہے جسے عالم اسے برا سمجھو, زبان خلق کو نکارے خدا سمجھو. جی, بہرحال اس حدیث میں ترغیب ہے کہ اڑوسی پڑوسیوں کے ساتھ حسن سلوک کرو تو وہ تمہاری اچھی بات کریں گے. جی, حضرت عائشہ رضی اللہ تعالی عنہا سے منقول ہے, نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ہر آدمی کو اس کے درجے کے اوپر رکھو, ہر آدمی کو اس کے درجے کے اوپر رکھو. دیکھو بھائی, اکریمو کریم قومن, یہ حدیث میں آیا کسی قوم کا باعزت آدمی آوے تو اس کا بھی کرام کرنا چاہیے. اب انبیاء کے درمیان بھی تفاضل ثابت ہے, تلک الرسل فضلنا بعضهم على بعض, تفاضل بین الانبیاء بھی ثابت ہے. عام لوگوں کے ساتھ سلوک کے اندر بھی حیثیت کا لحاظ کرنا چاہیے, حیثیت دینی شرعی عرفی حیثیت اس کا لحاظ رکھنا چاہیے کہ بھائی ایک دینی اعتبار سے کوئی بڑا ہے اس کی عزت کا لحاظ رکھو. لوگوں کے اندر جو بڑا سمجھا جاتا ہے عرفی طور پر اس کی عزت کا لحاظ رکھو. البتہ صرف مالداری بنیاد نہ ہو بلکہ یہ ہے کہ ہم اکرام اعزاز کرنا ہمارا مقصد ہو, یہ نہیں کہ ہم اکرام کریں گے تو ہم کو کچھ دے دے گا, دنیاوی ہمارا مفاد ہو جائے گا, یہ مقصود نہ ہو. اس کی شرح میں یہ بھی لکھا ہے کہ بھائی جو آدمی کا جیسا معاملہ اور رواج ہو اس انداز سے اس کے ساتھ سلوک کرنا چاہیے. اب بھائی آپ کے یہاں مہمان آ گئے ایسے کہ جن کو چاول ہی چلتے ہیں دونوں وقت پر, تو آپ ان کو دونوں وقت چاول کھلائیے, یہ بھی اس میں شامل ہے. کوئی مہمان ایسے آ گئے کہ جن کو ہر وقت روٹی چلتی ہے, آپ ان کے لیے روٹی کا انتظام کر دو, یہ بھی ہے اس حدیث کے مصداق کے اندر شامل. اب جن کے یہاں اب رواج ہے کہ وہ لوگ بیچارہ شوربے والا سیدھا سادہ کھانا کھاتے ہیں, اب آپ ان کو پیزا برگر کھلائیں گے تو وہ بیچارہ کیا کہے گا, یہ کیا کھانے میں ہم پھنس گئے. یہ غلطی ہم سے بہت مرتبہ ہوئی کہ آنے والے مہمان کے اکرام میں ہم نے گھر میں خاوسا بنوایا تو بیچارے بھوکے رہے تھے, ہمیں بہت افسوس ہوا. اب ہمارے خاوسا بہت اونچی آئٹم سمجھی جاتی ہے, اب ان علاقے کے عرف کے اعتبار سے ان کو بالکل چلتی نہیں, زندگی میں دیکھا ہی نہیں انہوں نے کہ خاوسا کیا چیز ہوتی ہے, تو بیچارے کو پسند ہی نہیں آیا. تو ہم نے بہت بڑی چیز سمجھ کے رکھی, اب ان کے معیار کی چیز نہیں تھی. تو یہی جس آدمی کا جو معیار ہوتا ہے اس معیار کے مطابق اس کے ساتھ پیش آنا چاہیے. جی, ہمارے ایک ساتھی کو ہم پڑھنے کے زمانے میں طلبہ مہمان جاتے ہیں نا, تو میں یہاں لائے تو اپنے بازار میں پہلے ایک روپا ریسٹورینٹ تھی, اس کا پرانا نام تھا میسور کافے, پھر نام ہو گیا تھا روپا ریسٹورینٹ. उसमें सिर्फ ये मद्रासी आइटम मिलती थी, मैं खाने ले गया। 1.5 रुपये में उस जमाने में मसाला डोसा मिलते थे, तो मसाला डोसा खाने बैठे तो उसने बेचारे ने जिंदगी में देखा ही नहीं कभी कि ये क्या चीज है, तो उसने क्या क्या डोसा खोल डाला और रोटी की तरह तोड़ के उधर से वो डोसा तोड़े नहीं, यहाँ से आलू ले गए ने खावे बैठ कर के। चलो حضرت عبد الرحمن بن ابی قراد رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ایک دن وضو فرمایا تو صحابہ کرام آپ کے وضو کے پانی کو ملنے لگے، وضو کے برتن میں بچا ہوا یا اعضائے مبارکہ سے جدا ہو کر گرنے والا وہ صحابہ کرام بطور تبرک ملنے لگے۔ یہ صحابہ کی عادت تھی کہ آپ کا مستعمل پانی وہ نیچے نہیں گرنے دیتے تھے، وہ تو اپنے ہاتھ میں لے کر اس کو مل لیا کرتے تھے۔ یہ صحابہ کا عجیب محبت کا جذبہ تھا نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ، بلکہ بعض مرتبہ تو ایسا ہوا کہ کسی صحابی کو آپ کا تبرک مل گیا، دوسرے صحابی کو نہیں ملا، تو وہ اس صحابی کو یوں کہتے کہ تو نے لیا تھا نا پانی، تو نے اپنے چہرے ہاتھ پہ لگا دیا، اب تیرے ہاتھ بھیگے ہوئے تر ہے، اس پر میں اپنا ہاتھ لگا دوں تاکہ تیرے ہاتھ پر سے وہ تری میرے ہاتھ پر منتقل ہو جاوے اور وہ برکت مجھے حاصل ہو جاوے۔ اس قدر صحابہ کو نبی کریم صلی اللہ علیہ وسلم سے محبت تھی۔ صلح حدیبیہ کے موقع کے اوپر جو قریش کا وفد آیا تھا نا، وہ اس سے متاثر ہوا یہ دیکھ کر کے خاص طور پر کہ حضور وضو فرماتے تو صحابہ آپ کا پانی نیچے نہیں گرنے دیتے، تو قریشی وفد نے جا کر وہاں مکہ کے سرداروں کو کہا کہ بھائی میں تو قیصر کسرا اور دنیا کے بڑے بڑے درباروں میں جا کے آیا ہوں، کسی دنیاوی بادشاہ کو یہ مقام حاصل نہیں جو محمد صلی اللہ علیہ وسلم کو ان کے صحابہ سے حاصل ہے، وہاں تو وہ پانی بھی نیچے نہیں گرنے دیتے، یہ ان کے دل میں ان کے نبی کے اکرام اور عزت ہے، اس سے وہ بہت مرعوب ہوئے تھے۔ تو یہ صحابہ کا حال تھا۔ تو ایک دن تو نبی کریم صلی اللہ علیہ وسلم نے پوچھا ما یحملکم علی ھذا، میرے پیارو یہ حرکت کیوں کرتے ہو کہ میرا پانی مستعمل لے کر اپنے چہرے پر ملتے ہو؟ دیکھو سوال کر کے اصل حضور ایک اہم بات بتلانا چاہتے ہیں۔ تو انہوں نے کیا کہا؟ حب اللہ و رسولہ، اللہ کی محبت اور اللہ کے رسول کی محبت، آپ کی محبت میں اللہ کی محبت میں ہم آپ کا متبرک پانی لے کر کے اپنے چہرے پر بدن پر مل لیتے ہیں۔ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا من سر رہو، جس آدمی کو یہ بات خوش کرنے والی ہو ان یحب اللہ و رسولہ، کہ وہ اللہ اور اس کے رسول سے محبت کرے، تو آپ صلی اللہ علیہ وسلم کے جواب پر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جس آدمی کو یہ بات پسند ہو کہ وہ اللہ اور اس کے رسول سے محبت رکھتا ہو او یا یہ کہ اللہ اور اس کے رسول اس سے محبت کرتے ہو او کو راوی کے شک پر بعضوں نے محمول کیا اور دیکھو بھائی کوئی انسان اللہ اور اس کے رسول سے محبت کرے اس کے مقابلے میں اللہ اور اس کے رسول اس سے محبت کرے یہ زیادہ قیمتی چیز ہے تو اس کو چاہیے کہ اپنی بات سچی بولے جب بھی بولے اور امانت جب اس کے پاس رکھی جائے تو وہ اس کو ادا کرے اور اپنے پڑوسیوں کے ساتھ اچھا سلوک کرے. دیکھیے اس حدیث میں نبی کریم صلی اللہ علیہ وسلم کے فرمان کا خلاصہ یہ کہ محبت کا دعویٰ ایسی چیزوں کے ذریعے جو نفس پر بالکل شاق نہ ہو اس کی کوئی خاص اہمیت نہیں ہے. یہ پانی لے کر کے مل لینا یہ کوئی مشقت بھری چیز نہیں ہے. اس کو لوگ محبت سمجھتے ہیں لیکن یہ کوئی اہمیت والی محبت کا تقاضا نہیں ہے. محبت کے اصلی تقاضے نبی کریم صلی اللہ علیہ وسلم نے اپنے پیارے صحابہ کو بتلائے کہ محبت کا اصلی تقاضا ہے یہ تین چیز کرو, یہ ہے اصل محبت کا تقاضا. دوسری بات یہ ہے کہ کمال تقوی اس بات کے اندر ہے کہ آدمی محبت کا تقاضا پورا کرنے کے لیے ان چیزوں کو اپناوے جو حدیث میں بیان کی گئی. جیسے کہ آج کل کیا ہوتا ہے کہ مجھے فلاں بزرگ سے بہت محبت ہے. کیا مطلب بہت محبت ہے؟ کہ حضرت کی ٹوپی بھی میرے پاس ہے, جوتی مبارک بھی میرے پاس ہے, اور میں پابندی سے ملاقات کرتا ہوں اور حضرت کے پاس جاتا آتا بھی رہتا ہوں. یہ بھی ایک محبت ہے. لیکن کبھی تم نے ان سے کوئی نصیحت, گناہوں سے توبہ, اپنی اصلاح, اپنے رذائل کی صفائی, اپنے اندر جو گندگیاں ہیں اس کی صفائی, اس کی طرف کبھی توجہ دی کہ نہیں حضرت کے پاس جا کر کے؟ کہ نہیں, میں تو بہت محبت رکھتا ہوں, پابندی سے مسافہ, ملاقات, حضرت کے پاس جانا, ہاتھ چومنا اور جوتی اٹھا لینا, یہ سب کرتا ہوں. یہ جو آسان چیز ہے نا, یہ کوئی اہم چیز نہیں ہے. اصل چیز کیا ہے کہ بھائی ان کی صحبت میں رہ کر کے اپنے اندر جو حرام کاریاں ہیں وہ چھوڑو, جو بری چیزیں ہیں وہ چھوڑو, اپنے رذائل کی اصلاح کرو. جو چیز اپنے نفس کے لیے شاق ہو, گیراں گزرے, वो अपने अंदर अपनाओ। अब लोग क्या कहते हैं, हुब्बुन नबी, 12 दिन जुलूस निकालो रबीउल अव्वल पर नबी के नाम पर। इसमें मशक्कत नहीं है, मजे है। उनको कहो कि अल्लाह के नबी ने सिरका रोटी खाई थी, खाओ। वो तो नहीं, वो नहीं होगा सिरका रोटी। अल्लाह के नबी ने पेट पर पत्थर बांधे थे, वो नहीं होगा। हाँ, अगर खिलाना और रज्जब में खिचड़ा कुंडे और जो है 15वीं शाबान की जलेबी, वो जरूर करेंगे नबी की मोहब्बत के नारे। यानी जिसमें मजा आता हो और कोई मशक्कत ना हो और मोहब्बत के नारे हो, वो करना है। जहां भी मशक्कत की कोई चीज आएगी वो नहीं करना है। कि भाई आशुरा के अंदर सबील लगाओ, हुसैन की सबील लगाओ। अरे उन्होंने तो प्यास की हालत में करबला में जान दी, तुझे हम जान देने के लिए नहीं कह रहे, कम से कम 2 रोजे रखनी 9 और 10 का, वो रख। वो नहीं होगा। लेकिन हुसैन के नाम पे सबील लगाओ, फलूदे पियो ने पिलाओ, वो करना है। यानी आसान, जिसमें नफ्स को कोई मशक्कत नहीं, कोई तकलीफ नहीं, मोहब्बत के वो तकाजे पूरे करने हैं। और जो असल तकाजे हैं, 3 चीज हुजूर ने बतलाई, सच्चाई, अमानत को अदा करना, पड़ोसियों से हुस्न सुलूक करना, ये असल तकाजे मोहब्बत के। बाद शुर्रा कहते हैं कि हो सकता है कि उस वक्त मौजूद लोगों में इन चीजों में कोई कमी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने महसूस की हो, इसीलिए उस कमी की तलाफी के लिए इसका हुजूर ने हुक्म दिया। चलो हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा व अन्हुम से मनकूल है, मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाते हुए सुना, कामिल ईमान वाला नहीं, लैसल मोमिन यानी कमाल ईमान वाला नहीं, जो शिकम शेर हो के खावे और उसके पड़ोस में उसका पड़ोसी भूखा रेवे। पड़ोसी भूखा नहीं, इसके यहाँ आइटम पे आइटम उड़ाई जा रही है, ये कामिल ईमान वाला हो सकता नहीं है।